यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। अवरूद्ध संसद खुलाउने विषयमा सत्तारूढ़ दलका शीर्ष नेताबीच छलफल। राष्ट्रिय योजना आयोगद्वारा 16 पञ्चवर्षीय योजना सार्वजनिक, सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य लक्ष्य। लगानी प्रक्रियालाई सरल गर्दै उद्यमशीलताको संस्कृति प्रवर्धन गर्ने सरकारको नीति रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। क्रिकेट खेलाड़ी सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाई। र युरोपमा 40% मृत्यु हृदयघातबाट हुने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को तथ्याङ्क।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G।
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्तारूढ़ दल नेकपा एमाले, नेकपा, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच अवरूद्ध संसद खुलाउने लगायतका विषयमा छलफल भएको हो। उप प्रधानमन्त्री लामिछानेले आफू विरूद्ध सदनमा कुरा उठेपछि संसदमा बोल्न पाउनुपर्ने, प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली समक्ष कुरा राखेको छलफलपछि संचारकर्मीलाई जानकारी दिनुभयो। उप प्रधानमन्त्री लामिछानेले भोलि बस्ने संसद बैठकमा आफूले बोल्न पाउने विश्वास व्यक्त गर्नुभयो।
एकपटक बोल्न त पाउनु पर्यो। निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे, सदनमा पनि ह्यालीगलोजै चल्यो, सड़कमा पनि चलिसक्यो। अब त भनेपछि एउटा त एउटा लोकतन्त्रमा एकपटक आफ्नो लागेको बारेमा लागेको कुरालाई एकपटक जवाफ दिन पाउने त्यो अधिकार पनि हो, त्यति एउटा चिज नै हो। त्यस पछाडि अगाडिको कुरा त्यसपछि अगाडि बढ़िहाल्छ। त्यसपछि भएन, चित्त बुझेन, जवाफै चित्त बुझेन भने उहाँहरूको अधिकारको त फेरि हामी सम्मान गरिहाल्छौँ। त्यसपछि विरोध गर्ने उहाँको अधिकारको हामी पूरै सम्मान गरिहाल्छौँ। नेपाली काँग्रेस जस्तो पार्टीलाई त्यति अभ्यासमा त चुक्नु हुँदैन जस्तो लाग्छ मलाई।
उप प्रधानमन्त्री लामिछानेले पहिला आफूले संसदमा बोल्न पाउनुपर्छ र त्यसपछि पनि चित्त बुझेन भने संसदमा अवरोध गरिरहनुभएका प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसदहरूको विरोध गर्ने अधिकारको सम्मान गरिने बताउनुभयो। संघीय संसदका दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव समेत पारित हुन नसकेको सन्दर्भमा प्रमुख प्रतिपक्षी दलसँग तत्काल सहमति गर्न प्रधानमन्त्री प्रचण्ड समक्ष आग्रह गर्नुभएको थियो। सभामुख घिमिरेले संसद सञ्चालन भए केही विधेयक तत्कालै पारित गर्न र केही समितिमा पठाउन सकिने बताउनुभयो। छलफल प्रधानमन्त्री प्रचण्डले भोलिको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरोध नहुने गरी संसद सञ्चालनको निर्णयमा पुगिने सभामुख घिमिरेलाई बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्धन गर्ने नीति लिइएको बताउनु भएको छ। नेपाल र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित नेपाल ईयू व्यापार मंचको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढ़ावा दिने नीति लिएको भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बलियो आर्थिक संरचना सृजना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढ़ाउँदै आर्थिक विस्तारमा सहयोग गर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउने नेपालको प्रयासमा युरोपेली संघका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न नेपाल तत्पर रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले सन् 2026 सम्ममा अति कम विकसित मुलुकको वर्गबाट स्तरोन्नति हुने र सन् 2030 सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्न लिएको लक्ष्य पूरा गर्न विदेशी साझेदारहरूबाट पर्याप्त मात्रामा लगानी र आवश्यक प्रविधि हस्तान्तरण हुनुपर्ने आवश्यकता औल्याउनुभयो। सरकारले 50 करोड़सम्मका प्रत्यक्ष वैदेशिक लगानीका आवेदनका लागि हालै स्वचालित रूट शुरू गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले यसबाट नेपालमा व्यवस्थापकीय दक्षता र पूँजी भित्रिने विश्वास व्यक्त गर्नुभयो। वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारिक हुने हरित अर्थव्यवस्थालाई नेपाल सरकारले प्राथमिकता दिएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नवीकरणीय ऊर्जा परियोजनाहरूको प्रवर्धन र दिगो कृषि अभ्यास वातावरणीय लक्ष्य प्राप्तिमा लक्षित गतिविधि भएको बताउनुभयो। राष्ट्रिय योजना आयोगले मन्त्री परिषद बैठकबाट हिजो पारित 16 पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। योजनाका प्रमुख अन्तर्वस्तु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठले 16 पञ्चवर्षीय योजनाले सुशासन सामाजिक न्याय र समृद्धिलाई मुख्य लक्ष्य बनाएको जानकारी गराउनुभयो। उपाध्यक्ष डाक्टर श्रेष्ठले विगतका योजना कार्यान्वयन र अबको विकासको बाटोलाई मध्यनजर गरी योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखिएको बताउनुभयो। रूपान्तरणकारी ठूला योजनालाई अघि सारिएको जानकारी गराउनुहुँदै उपाध्यक्ष डाक्टर श्रेष्ठले कार्यान्वयनको विद्यमान अवस्था समस्या र चुनौतीलाई सामना गर्ने गरी योजना ल्याइएको जानकारी दिनुभयो। आयोगका निमित्त सचिव यमलाल भूषालले कोविड 19 महामारीका बीच 15 योजनाले आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न नसकेकोले 16 योजनाले आर्थिक को लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। 16 पञ्चवर्षीय योजनामा आर्थिक वर्ष 2085-86 सम्म प्रति व्यक्ति आय वार्षिक 2,351 अमेरिकी डलर पुर्याउने र नेपालको कुल गृहस्थ उत्पादन 100 खर्ब रूपियाँ भन्दा माथि पुर्याउने लक्ष्य लिएको छ। यस्तै 16 योजनाले 2085-86 मा नेपालको आर्थिक वृद्धि दर 7.3% पुर्याउने लक्ष्य लिएको छ। यस्तै गरीबीको रेखामुनि रहेको जनसंख्या 12% झार्ने, नेपालीहरूको औसत आयु 73 वर्ष पुर्याउने, साक्षरता दर 85% पुर्याउने र मुलुकमा बेरोजगारी दर 5% सीमित गर्ने लक्ष्य 16 योजनाले लिएको छ। यस्तै विद्युत उत्पादन 11,769 मेगावाट र विद्युत पहुँच 100% जनसंख्यामा पुर्याउने र इन्टरनेट 90% जनसंख्यामा पुर्याउने लक्ष्य लिएको छ। सरकारले योजना आयोगको 67 वर्षको इतिहासमा 5 त्रिवर्षीय र 10 पञ्चवर्षीय योजना कार्यान्वयन गरिसकेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहिआएको बताउनु भएको छ। एमाले संसदीय दलको आज संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरू आत्तिनुपर्ने कारण छैन भन्नुभयो। अध्यक्ष ओलीले नेपाली कंग्रेसले बिना प्रमाण र कसुर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरूद्ध नहुने बताउनुभयो। अध्यक्ष ओलीले देश र जनताका कामप्रति सांसदहरू गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो। संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले परिस्थितिको आकलन गरी सबै राजनीतिक दललाई आफूहरूले मिलाएर लैजाने प्रयास गरिरहेको बताउनुभयो। पार्टी संसदीय दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा एमाले सांसदले खेल्ने भूमिका र दिनुपर्ने सुझावका विषयमा छलफल भएको बैठकपछि संचारकर्मीलाई जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। ललितपुरको बालकुमारीमा जारी बैठकमा पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा पेश हुने प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। बैठकमा अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष वेदुराम भूषालले विधान संशोधन, महासचिव घनश्याम भूषालले सांगठनिक प्रतिवेदनमाथि आज 12 समूह बनाएर छलफल छलफल भइरहेको हो। छलफलपछि महाधिवेशनमा पेश हुने प्रतिवेदनलाई अन्तिम रूप दिने प्रवक्ता खतिवडाले बताउनुभयो। नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार 16-20 सम्म काठमाडौँमा हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ। झण्डै 3 दशकदेखि चर्चामा रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रले गति लिन सकेको छैन। सरकारले दैजी औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखे पनि डिभिजन वन कार्यालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बीचको समन्वयको अभावका कारण काममा ढिलाइ भइरहेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको एक रिपोर्ट।
2052 सालदेखि चर्चामा रहे पनि दैजी छेला औद्योगिक क्षेत्रको काम अझै अघि बढ्न सकेको छैन। प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्रमा लगानी भित्री समयमै सञ्चालन गर्न सके कञ्चनपुर मात्र नभई समग्र सुदूरपश्चिमकै विकासको ढोका खुल्ने देखिन्छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्ल:
केही हदसम्म साना उद्योगदेखि लिएर ठूला उद्योगहरू त्यो ठाउँमा स्थापित हुन्थ्यो, त्यसले गर्दाखेरि नेपालको आर्थिक उन्नति एकातिर हुन्थ्यो भने सुदूरपश्चिम को हकमा जहाँ सस्तो श्रम बेच्न बाध्य भएर जो इन्डिया जान्थे ती मान्छेहरूलाई रोजगारको सिर्जना यहाँ हुन्थ्यो।
दैजी छेला औद्योगिक क्षेत्रका लागि 2066 सालमा तत्कालीन जिल्ला वन कार्यालय कञ्चनपुरले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि 2072 सालमा सरकारले जनचेतना सामुदायिक वन र बेतकोट सामुदायिक वनको 900 बिघा जमीनमा 4 किल्ला तोकी औद्योगिक क्षेत्र बनाउने निर्णय गर्यो। बेतकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा:
तत्कालीन अवस्थामा केपी शर्मा ओलीजी प्रधानमन्त्री हुँदै गर्दा त्यसको शिलान्यास पनि भएको छ। त्यसकारण सरकारले उद्योग क्षेत्र स्थापना गर्ने हो भने सबैभन्दा पहिला नीतिगत रूपमा भएका व्यवस्थाहरूलाई सम्बोधन गर्न आवश्यक प्रयास गर्नुपर्दछ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पहिलो डीपीआर अनुसार 25,978 रूख तथा पोल रहेकोमा डिभिजन वन कार्यालय कञ्चनपुरले हाल 43,257 रूख तथा पोलहरूको लगत संकलन गरेको छ। प्रस्तावित क्षेत्रमा 2 वनको एकमुष्ट क्षेत्रफल आए पनि कसको कति क्षेत्र प्रयोग हुने भन्ने अन्यलका कारण अहिले काम रोकिएको हो। डिभिजन वन कार्यालय कञ्चनपुरले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समयमै विवरण उपलब्ध नगराउँदा ढिलाइ भएको दावी गरेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी:
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग पटक पटक आवश्यक विवरणहरू माग गरेको र उहाँहरूले समयमै उपलब्ध नगराइदिएको कारणले ढिलाउन गएको हो।
कुल 8,60 करोड रूपियाँ लागत अनुमान गरिएको दैजी छेला औद्योगिक क्षेत्र सञ्चालनमा आए 22,000 जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुगा खोकीले सतायो भने किन होला?
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुगा खोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राणघातक रोगको जोखिम पनि बढाएको छ।
त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु? हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यौं भने, बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यौं भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
विज्ञापनपछि अब बाँकी समाचार। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासविद ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। आज जारी शोक वक्तव्यमा नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गर्नुहुँदै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ। इतिहासविद नेपालको हिजो 92 वर्षको उमेरमा निधन भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। युरोपमा 40% मृत्यु हृदयघातबाट हुने गरेको विश्व स्वास्थ्य संगठन WHO जनाएको छ। यो एक दिनमा 10,000 वा प्रतिवर्ष 40,00,000 मृत्यु बराबर हो। WHOका युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्ति जारी गर्दै नुनको सेवनलाई 25% कम गर्ने लक्षित नीतिहरू लागू गर्दा सन् 2030 हृदयघातबाट करिब 9,00,000 मानिसको ज्यान बचाउन सकिने उल्लेख गर्दै युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गर्नु भएको छ। युरोपमा 30-79 वर्ष बीचका 3 वयस्क मध्ये एकजना उच्च रक्तचापबाट पीड़ित छन्। WHOले युरोपमा रक्तचापको विस्तार विश्वमा सबैभन्दा बढ़ी रहेको बताएको छ। आर्थिक समाचार केही बेरपछि प्रसारण गर्नेछौ। अब खेल समाचार।
लीग स्पिनर सन्दीप लामिछानेले नाबालिका बलात्कारको मुद्दामा सफाई पाएका छन्। जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई सफाई दिएको हो। गत पुस 25 गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछानेलाई 8 वर्ष जेल सजाय र 5 लाख रुपियाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुरान आवेदन गरेका थिए। मंगलबार र बुधबार दिनभरि दुवै पक्षको बहस सुने पश्चात उच्च अदालतका न्यायाधीश सुदर्शन देव भट्ट र अञ्जु उपेती ढकालको इजालसले अभियोगको दावी नपुगेको भन्दै लामिछानेलाई सफाई दिएको हो। 2079 साल भदौ 21 गते गौशाला प्रहरी विरूद्धमा लामिछाने विरूद्ध बलात्कारको जाहेर परेको थियो। उच्च अदालतको फैसलापछि लामिछानेलाई क्रिकेटमा फर्किने बाटो खुलेको छ। जिल्ला अदालतले दोषी ठहराएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बनमा राखेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20 अलराउण्डर वरियतातर्फ नेपाली राष्ट्रिय टोलीका दिपेन्द्र सिंह ऐरीले एक स्थान सुधार गरेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दिपेन्द्रले एक स्थान सुधार गर्दै शीर्ष 10 स्थान बनाएका छन्। यसअघि उनी 11 स्थानमा थिए। अलराउण्डर तर्फ कुशल मल्ल 33 र गुलशन झा 61 स्थानमा यथावत छन्। कप्तान रोहित कुमार पौडेल एक स्थान घटुवा हुँदै 66 स्थानमा पुगेका छन्। करण केसी 74 स्थानमा छन्। ब्याटिङ तर्फ दिपेन्द्र 50 रोहित 61 र आसिफ शेख 87 स्थानमा छन्। बलिङ तर्फ सोमपाल कामी 92 स्थानमा छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 36.8 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.2 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अवरूद्ध संसद खुलाउने विषयमा सत्तारूढ़ दलका शीर्ष नेताहरूबीच छलफल। राष्ट्रिय योजना आयोगद्वारा 16 पञ्चवर्षीय योजना सार्वजनिक सुशासन सामाजिक न्याय र समृद्धि मुख्य लक्ष्य। लगानी प्रक्रियालाई सरल गर्दै उद्यमशीलताको संस्कृति प्रवर्धन गर्ने सरकारको नीति रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। क्रिकेट खेलाड़ी सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाई। र युरोपमा 40% मृत्यु हृदयघातबाट हुने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को तथ्याङ्क। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।